यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंगोमा पुर्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनिया ठेक्कामा रहेका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति। र सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएपछि म्यानमारका 10,000 नागरिक भागेर थाइल्याण्डमा। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न संघ प्रदेश र स्थानीय सरकारका साथै निजी सहकारी गैर सरकारी क्षेत्र नागरिक समाज र विकास साझेदारबीच सहकारी आवश्यक रहेको बताउनु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्यको कार्यान्वयन गर्न निजी सहकारी क्षेत्र गैर सरकारी संस्था नागरिक समाज र विकास साझेदार सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्णता पाएसँगै विकास निर्माण र सरकारको कामले गति लिने बताउनु भएको छ। गोर्खा जिल्ला अस्पतालको स्वर्ण महोत्सव समारोहमा हिजो प्रधानमन्त्री प्रचण्डले अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले विकासको मोडेलमा नयाँपन ल्याउने तयारी भइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले गोर्खा अस्पतालको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्र गोर्खाले हिजै आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुंगोमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनिया ठेक्कामा रहेका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ। हिजो बेइजिङमा बसेको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेल र चीनतर्फको नेतृत्व विदेश मामला सम्बन्धी उपमन्त्री सुन वेजोङले गर्नुभयो। बैठकमा दुवै पक्षले विद्यमान नेपाल चीन द्विपक्षीय सम्बन्ध र सहयोगबारे समीक्षा गर्दै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदान प्रदान गर्ने विषयमा थप छलफल भएको छ। साथै विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ़ बनाउने उपाय तथा आर्थिक सहयोग व्यापार लगानी र पर्यटन प्रवर्धन जडान निर्माण र कृषि शिक्षा संस्कृति र जनसम्बन्ध विस्तार लगायतका क्षेत्रमा सहयोग आदान प्रदान थप सुदृढ़ गर्ने विषयमा पनि दुई देशीय प्रतिनिधिमण्डलले धारणा साटासाट गरेको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार चीनका उपमन्त्री सुनले नेपालले एक चीन नीतिप्रति निरन्तर अडिग रहेको र शान्तिपूर्ण सह अस्तित्वका पञ्चशीलका सिद्धान्तप्रति चीनको सम्मान रहेको बैठकमा बताउनुभयो। परराष्ट्र सचिव पौडेलले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रता प्रति अहस्तक्षेपको सम्मान गर्ने चिनिया नीतिको प्रशंसा गर्नुभयो। संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरूको कार्यान्वयनको महत्व र तीनको एजेण्डा प्रवर्धनका विषयमा थप पहल गर्ने सहमति पनि बैठकमा भएको छ। सरकारले मिटर ब्याज पीड़ितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रदीप कुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। अघिल्लो साता नै सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समिति नामक पीड़ितको संगठनले आन्दोलन जारी राखेकामा उनीहरूको मागलाई समेट्ने गरी वार्ता सहमति बनेको हो। नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्य पुस्तक वितरण शुरू गरेको छ। केन्द्रले भक्तपुरको सानो ठिमी सहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण शुरू गरेको हो। यसपटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्याउने लक्ष्य केन्द्रले लिएको छ। केन्द्रका प्रबन्ध संचालक अनिल कुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमालय जिल्ला दोस्रोमा पहाड़ी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्य पुस्तक बिक्री गरिने जानकारी दिनुभयो। वहाँका अनुसार आठवटै प्रदेश कार्यालयले 1267 विक्रेता मार्फत पाठ्य पुस्तक ढुवानी र बिक्री गरिनेछ। नयाँ शैक्षिक सत्र आउँदो वैशाख 2 गतेबाट शुरू हुने भएकाले वैशाख 5 गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्य पुस्तक पुर्याइसक्ने केन्द्रको दावी रहेको छ। सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीको अध्यक्षतामा 5 सदस्यीय समिति गठन गरिएको हो। निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिश गर्न अध्ययन समितिले अध्ययन प्रतिवेदन तयारी गरी मन्त्रालयमा पेश गर्नेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत पाउने आर्थिक सहायता लिन कसैले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता धनुराज घिमिरेद्वारा हिजो जारी विज्ञप्ति मार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बीमा मार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबावमा नपर्न अनुरोध गरिएको हो। एकतर्फी रूपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिने भएको छ। अहिले नारायणी नदीको नारायणगढ़तर्फको किनारमा सी बीच मोडलमा तटबन्ध सहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको वहाव परिवर्तन भई गैडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए। नवलपरासी बर्दघाट सुस्तापूर्वकको गैडाकोटका बासिन्दाले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए। स्थानीयले आन्दोलन चर्काउँदै लगेपछि हिजो नगरपालिकामा गैडाकोट बचाउ संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैडाकोट नगरपालिका बीच 3 बुँदे सहमति भएको छ। मधेस प्रदेशका मुक्त हरुवा चरवाले न्यायिक पुनस्थापनाको माग गर्दै आजदेखि 5 दिने अधिकार यात्रा शुरू गर्दैछन्। सरकारले मुक्तिको घोषणा गरेको 9 महिना भइसक्दा पनि पुनस्थापनाका कार्यक्रम शुरू नगरेको भन्दै सरकार र सरकारवालाको ध्यानाकर्षणका लागि आजदेखि 29 गतेसम्म प्रदेश राजधानी जनकपुरधाम लक्षित अधिकार यात्रा शुरू गर्न लागि राष्ट्रिय हरुवा चरुवा अधिकार मंचका महासचिव लागेन्द्र सदाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा सेना र विद्रोही समूहबीच व्यापक भिडन्त शुरू भएपछि करिब 10,000 मानिस भागेर थाइल्याण्ड पुगेका छन्। गत बुधबारबाट सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएको हो। थाइल्याण्ड भागेका मानिसहरू स्वेकोको शहरका हुन् जहाँ सेना समर्थित विद्रोहीको नियन्त्रण रहेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै कोशी र गण्डकी प्रदेशको पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शान्ति प्रक्रियाका बाँकी काम 2 वर्षभित्र टुंगोमा पुर्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। चीनको अनुदान सहयोगमा निर्माण भएका विभिन्न पूर्वाधार विकास आयोजना तथा चिनिया ठेक्कामा रहेका आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने सहमति र सेना र विद्रोही समूहबीच भिडन्त शुरू भएपछि म्यानमारका 10,000 नागरिक भागेर थाइल्याण्डमा। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।